नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क, सीधा कुरा प्रष्ट विचार, काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेर्दै गरेका गाउँघर, फेर्दै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिपका अनुभव साटासाट गर्छौं। पछिल्ला वर्षहरूमा कृषिमा आधुनिक उपकरणको प्रयोग बढेको छ, तर अझै पनि सबै किसान आधुनिक प्रविधिको पहुँचमा भने छैनन्। लागत कम गरी उत्पादन बढाउन कृषि बालीमा नयाँ प्रविधिको प्रयोग आवश्यक छ। नयाँ कृषि प्रविधि र उपकरणको प्रयोग गाउँघरमै पुर्याउन सके किसानलाई थप सहज हुन्छ। आज हामी कृषिमा यान्त्रिकरणको विषयमा कुरा गर्छौं, तर सबैभन्दा पहिले कृषि सम्बन्धी जानकारी। यो बेला बाली नालीमा ध्यान दिनुपर्ने विषयमा नार्कको सल्लाह सहित साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
चैते धानको बेर्ना तयारीको लागि तराई र भित्री मधेसमा फागुन पहिलो हप्तादेखि अन्तिम हप्ताभित्र तथा पहाड़ी क्षेत्रको लागि फागुनको दोस्रो हप्तादेखि चैतको दोस्रो हप्तासम्म ब्याड राख्ने उपयुक्त समय हो। ब्याड बनाउँदा 1 मिटर चौडाई र जमिन हेरी लम्बाई कायम गर्न सकिने तथा दुई ब्याड बीचमा 40-50 सेन्टिमिटर दुई बित्ताको नाली बनाउनु पर्दछ। ब्याड बनाउनु भन्दा अगाडि राम्ररी पाकेको कम्पोस्ट वा गोबर मल 2-2.5 केजी प्रति वर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउनु पर्दछ। ब्याडमा बिउ राख्नुभन्दा अगाडि युरिया 4 ग्राम, डीएपी 9 ग्राम र पोटास 5 ग्राम प्रति वर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउनु पर्दछ। तराई, भित्री मधेस र पहाड़का बेसीहरू 700 मिटरसम्मका लागि सिफारिश गरिएका हरदिनाथ 1, हरदिनाथ 3, चैते 2, चैते 4, चैते 5, चैते 6 धानका जातहरूमध्ये उपलब्ध हुने जात 1.5 केजी प्रति कठा वा 2.5 केजी प्रति रोपनीका दरले बिउको व्यवस्था गर्नुहोस्। हिउँदे मकै, मकैमा गवारोको प्रकोप बढ़ी भएमा यसको व्यवस्थापन गर्न कार्बोफ्युरन 3G 3-4 दानाको दरले अथवा फिप्रोनिल 3G 2-3 दानाको दरले हातमा पन्जा र मुखमा मास्क लगाएर दिउँसोतिर हावा नचलेको समयमा बोटको गुबोमा राख्नु पर्दछ। यसरी विषादी राख्दा कार्बोफ्युरन 650 ग्राम र फिप्रोनिल 500 ग्राम प्रति कठ्ठाका दरले प्रयोग गर्नुपर्दछ। नेपालका पूर्वी तराई तथा अम्लीय माटो भएका पहाड़का भूभागमा माटोको तापक्रम कम भएको अवस्थामा बिरूवामा फस्फोरस तत्वको कमी हुन जान्छ, जसका कारणले बिरूवा बढ़न सक्दैन। पातको टुप्पो र किनारको रंग बैजनी रंग पर्पल कलरको हुन्छ। यसको कमी भएको देखिएमा डीएपी 1.5 केजी प्रति कठ्ठा वा 2.3 केजी प्रति रोपनी अथवा सिंगल सुपर फस्फेट 4.3 केजी प्रति कठ्ठा वा 6.6 केजी प्रति रोपनी मकै लगाएको 40-45 दिनमा प्रयोग गरी उकेरा लगाउनु उपयुक्त हुन्छ। गहुँ खेतीबाट राम्रो उत्पादन लिनको लागि सिंचाई सुविधाको उपलब्धता हेरी बाली अवधिभर 1-5 पटकसम्म सिंचाई गर्नुपर्दछ। पश्चिम तराईका जिल्लाहरूमा अघिल्लो वर्ष झैं धान बाली पछि लगाइएको गहुँमा विशेष गरी जीरो टिलेज प्रविधि अपनाइएको खेतमा केही दिन यता फौजी किराले नोक्सानी गरेको पाइएकाले नियमित अनुगमन गर्नुहोस्। फौजी किराको व्यवस्थापन कसरी गर्ने त? किराको संख्या तथा क्षतिको आंकलन गर्न वयस्कको लागि बत्ती र फेरोमन पासोको लार्वाको लागि खाल्डे पासोको प्रयोग गरेर अनुगमन गर्नुपर्दछ। बिरुवाको प्रत्यक्ष अनुगमन गर्दा एक लार्भा प्रति गाँस देखिने बित्तिकै विभिन्न व्यवस्थापनका विधिहरू एकीकृत रूपमा अपनाउनु पर्दछ। जस्तै खेतभित्र र बाहिर रहेका झारपात निकाल्ने, बाली काटेपछि लार्भा र अचल अवस्थाहरू मार्नको लागि खेतलाई जोति ठुटाहरू नष्ट गर्ने र खेतमा दुईदेखि चार दिनसम्म पानी पटाइरहने। प्रकोप देखिएको क्षेत्रमा धानपछि बढ़ी किरा लाग्ने बाली जस्तै गहुँ, मकै इत्यादि नलगाई अरू बाली लगाउने। लार्भाहरू दिउँसो पात पतिंगरमा लुकी बस्ने भएकाले खेतको वरिपरि खाल्टो खनेर पात पतिंगरले ढाक्ने र त्यसमा जम्मा भएका लार्भाहरू संकलन गरी मार्ने। खेतमा पानी पटाएर 2 लिटर प्रति हेक्टरका दरले मट्टीतेल राख्ने र लार्भाहरूलाई मार्न बाँसको पट्टी वा डोरीको सहायताले बोट हल्लाई मट्टीतेल पानीमा छर्कने। यसै गरी विषादी प्रयोग गरेको 2-3 दिनसम्म बिहान खेतमा गई मरेका लार्भाहरू संकलन गरी नष्ट गर्नुपर्दछ, अन्यथा पशुपक्षीले खाएमा हानिकारक हुन सक्छ।
यो थियो यो बेला बालीनालीमा ध्यान पुर्याउनुपर्ने विषयमा नार्कको सल्लाह। कृषिमा नयाँ प्रविधि र उपकरणको विषयमा कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। कृषिमा नयाँ प्रविधि र उपकरणले किसानलाई फाइदा पुर्याएको छ, तर सबै किसान यसको पहुँचमा छैनन्। किसानलाई प्रविधि र उपकरणको फाइदा र पहुँचबारे आज हामी कुरा गर्छौं। साथी मदन पौड्यालले काठमाडौँ सामा खुसीमा काम गर्ने किसान आमोस चौधरीसँग कुराकानी गर्नुभएको छ।
हामी तरकारी खेती गरिरहेछौँ है, हाम्रो नर्सरी पनि छ र हामीले खास गरी तरकारी खेतीको लागि चाहिँ पावर टिलरहरू युज गर्न खोजिरहेछौँ। अहिले पावर टिलर युज गरिसकेका छैनौँ। अब पावर टिलर एउटा खेतीको लागि उपयुक्त हुन्छ कि भनेर हामीले योभन्दा पहिला पनि यहाँ अर्डर गरिसकेका छौँ, तर अब यो रेट नमिलेर नलगेको अब अहिले चाहिँ यो हेर्न आएछौँ हामी अवलोकनको लागि।
अहिलेसम्म यी सामानहरू युज नगर्दासम्म चाहिँ हामीले खेतीपाती चाहिँ कसरी गर्थ्यौँ त?
परम्परागत हिसाबले नै हुन्थ्यो, अनि ठुलो ट्र्याक्टरहरू युज गरिन्थ्यो। अब यो अहिले चाहिँ एकल गोरु पाल्नुभन्दा यसलाई चाहिँ व्यवस्थित रूपमा चलाएर खेती गरेमा अलिकति लागत, खेतीको लागत घट्ने हामीले देखेको हुनाले हामीले चाहिँ यो मेसिनहरू चाहिँ युज गर्न खोजे।
तपाईँहरूको नर्सरी चाहिँ कस्तो?
नर्सरी चाहिँ हाम्रो विभिन्न किसिमको तरकारी, फलफुल, बोट बिरुवाहरूको, फ्लोरिकल्चर होइन हर्टिकल्चर सम्बन्धी विभिन्न किसिमको नर्सरीको बिरुवाहरू उत्पादन गर्छौँ हामी।
त्यसबाट उत्पादन गरेर बजारमा पनि,
बजारमा बिक्री वितरण गर्ने, हामी आफैले पनि खेती गर्ने।
समूहमा गर्दै हुनुहुन्छ कि एकल?
हाम्रो आफ्नो प्राइभेट कम्पनी छ, प्राइभेट कम्पनी अन्तर्गत।
काठमाडौँमा कि बाहिर?
काठमाडौँ भ्याली बाहिर लगभग 4-5 वटा जिल्लामा हाम्रो कार्यक्रमहरू छ, दाङमा, बारामा, बर्दियामा।
अब यसरी मेसिनहरू प्रयोग गर्दा चाहिँ के होला भन्ने लाग्छ, कस्तो सजिलो चाहिँ कस्तो होला?
अब मेसिनहरू प्रयोग गर्यो भने त अब समयको, युगको आवश्यकता अनुसार हामी चल्नपर्छ, नभए हामी चाहिँ परम्परागत हिसाबले नेपालको खेती प्रणाली धेरै पछाडि परिसकेको छ। अब मेसिनहरूको युज नगर्दासम्म हामी किसानहरू पहिलेकै अवस्थामा रहन्छौँ। समय अवस्था अनुसार चाहिँ मेसिनरी प्रयोग गर्नु अत्यन्त जरुरी छ।
उहाँ हुनुहुन्थ्यो किसान आमोस चौधरी। काभ्रे पाँच खालका रणबहादुर बोहराले गाई पालनसँगै तरकारी र फलफूल खेती गर्नुहुन्छ। उहाँले यसरी व्यावसायिक रूपमै काम थालेको झण्डै 5 वर्ष पुगेको छ। अब उहाँसँग कुराकानी गरौं।
आधुनिक तरिकाले गर्नलाई त भर्खर 4-5 वर्ष जति भयो, नत्र अब पाँच खालमा त अब पहिलेदेखि नै त्यो अब खेती गर्ने त अब 50 वर्ष भइसक्यो त्यो अब तरकारी खेतीको, तर अहिले अहिले आधुनिक तरिकाले गर्नलाई चाहिँ 5-7 वर्ष भयो।
यो आधुनिक खेती भन्नुभयो, परम्परागत र आधुनिकमा फरक चाहिँ कस्तो हुन्छ?
आधुनिकमा थोरै पैसाले मिसिनद्वारा प्रयोग गर्दाखेरि लेबर कम लाग्छ, कम कस्ट लाग्छ र अनि फाइदा चाहिँ बढी हुन्छ। अनि परम्परागतमा चाहिँ अनि अब मान्छेले र साना कोदाला, कोदालीले, हँसियाले यसरी काम गर्दाखेरि धेरै लेबर लाग्ने, धेरै गाह्रो हुने र अनिखेर कस्ट पनि बढी हुने र मुनाफा कम हुने। अनि अहिलेको यो आधुनिक सबै चिजहरू चाहिँ आधुनिकको विकास हुँदै गइसके पछाडि चाहिँ अनि अब लेबरहरू पनि नपाउने त्यो हिसाबले चाहिँ नि अहिले यसो गर्दाखेरि चाहिँ नि मान्छेलाई अब गरौँ होइन, नत्र भने यो पेसै छोडौँ भइसकेको छ मान्छेलाई। तर सबै चिजको यो चाहिँ नि पशुपालनदेखि सबै चिजको दुध दुहुने मिसिन, अब भुसा काट्ने मिसिन, भकारो सोर्ने मिसिन, सबै मिसिन भइसकेपछि त 10 जनाले गर्ने त 2 जना मान्छेले गर्न सकियो। दुईजनाले सल्लाह हामी गरौँ भन्ने भयो भने त दुईजनाको सल्लाहले गर्न सकिने भयो, अन्त दसौँ पन्ध्रजना जोड्नु पर्ने हो मान्छे लेबर नपाइने, त्यसले गर्दा यो आधुनिक तरिकाको जुन अहिले आइरहेको जुन नयाँ टेक्नोलोजीले गर्दा चाहिँ मान्छेलाई कृषि गरौँ गरौँ जस्तो चाहिँ अहिले भइरहेछ।
तपाईँको गाउँ जुन अहिले तपाईँले खेती किसानी गरिरहेको पाँच कालमा चाहिँ तपाईँ जस्तै आधुनिक तरिकाले खेती गर्नेहरू चाहिँ कति छन् किसानहरू?
ए अहिले खेतीपट्टि आकर्षण भएको छन् तपाईँको कम्तीमा पनि एउटा वडामा पाँच सातजनाले चाहिँ गाई फार्म, बाख्रा फार्म, अनि टनेल होइन नर्सरी, यो चाहिँ एकदम मान्छेले अहिले चाहिँ यो पाँच सात वर्ष भयो त्यो चाहिँ मान्छेहरूले चाहिँ गर्ने, दुधको पनि त्यहीँ चाहिँ अब चिल्ड्रेन सेन्टर होइन प्याकिङ गर्ने चाहिँ ठुलो उद्योग चल्दै गइसके पछाडि, अनि अब फेरि आलुको चाहिँ जोन पनि त्यहीँ चाहिँ अहिले घोषणा भइरहेछ, त्यसले गर्दा मान्छेहरूले अलिकति आकर्षण भएर चाहिँ यो औजारहरू चाहिँ नयाँ नयाँ चाहिँ औजारहरू आएपछि त्यो उपलब्ध भयो भने हामी गर्छौँ भनेर हामी पहिला यहाँ आएर हेर्छौँ, अनि हेरेपछि गएर चाहिँ राज्यलाई यस्तो खालको उपकरण आएको रहेछ त्यो उपकरण चाहिँ हामीले उपलब्ध गराउनु पर्यो भनेर हामी गएर चाहिँ कमिटीमा प्रस्ताव गर्छौँ।
यो तपाईँ मेलामा आउनुभन्दा अगाडि यस्ता खालका उपकरणको प्रयोग र जानकारी चाहिँ कतिको थियो?
यो चाहिँ हामीले रेडियो टिभीबाट होइन त्यसबाट चाहिँ यस्तो यस्तो भएको, अनि अब चाहिँ अन्तर्राष्ट्रियहरूमा चाहिँ भएको विकास भएको त्यो बेला बेलामा टिभीहरूबाट देख्न पाइन्थ्यो, अनि हामी कहाँ त्यो कहिले आइपुग्ला भन्ने जस्तो कौतूहल हुन्थ्यो हामीलाई होइन। अब अहिले चाहिँ अब यो विश्व बजारले गर्दाखेरि चाहिँ अब जहाँ पनि उपलब्ध भएका वस्तुहरू चाहिँ हाम्रो देशमा पनि आएको छ र अनि यो राजधानीमा चाहिँ त्यो केन्द्रित भएको छ र यसबाट प्रसार भइरहेको छ, त्यसले गर्दाखेरि मान्छेहरूले चाहिँ अब बिना इलेक्ट्रिक पानी तान्ने चाहिँ खालको चाहिँ पोहोर देख्दाखेरि नयाँ मिसिन चाहिँ त्यो आफै पानीले घुमाएर तान्ने, त्यसलाई न त्यो डिजल चाहिने न पेट्रोल चाहिने होइन, त्यस्तो खालको पनि नयाँ आएको छ, त्यो अब हामीले देखेकै त्यो कहीँ पनि देखेकै थिएन भने अब त्यस्ता त्यस्ता टेक्नोलोजीहरू छन्, त्यो भयो भने हाम्रो जस्तो चाहिँ नेपाल जस्तो ठाउँमा पहाडमा सम्ममा होइन हिमाली भेगमा मध्य पहाडमा हरेक ठाउँमा चाहिँ तपाईँको खेती गर्नको लागि नि ती ठाउँ अनुसारको टेक्नोलोजी चाहिँ अन्तर्राष्ट्रिय बनिया छन् होइन, त्यो हामीले पनि लिएर आएर अथवा यहीँ बन्यो भने अझ सुविधा हुन्थ्यो होला जनतालाई, किसानलाई चाहिँ अझ पहुँचमा पुग्थ्यो होला किसानको सामान नै, थोरै पैसामा चाहिँ आयो भनेदेखि जनता अझ खुसी हुने त्यस्तो अवस्थाको छ। अब अहिले आज एउटा मैले यहाँ मिसिन देखेँ अब 35,000 अब पिसानी पनि हुने कुटानी पनि हुने, भनेपछि अब पाँच घर मिलेर लिएर गइयो भनेदेखि अब त्यो चाहिँ कमसेकम पाँच वर्षसम्म चाहिँ त्यसले धान्छ भनेर भनिएको छ, त्यो भयो भने अब डाँडा काँडा मिल मिसिनमा चाहिँ भारी बोकेर हिँड्नै नपर्ने, पाँच सात घर मिलेर चाहिँ एउटा माझा घरमा पर्ने राखिदियो भने अब त अब पाँच हजार एउटा तिरेर त्यो पाँच वर्षलाई पुग्ने हो भने भारी बोकेर अन्त जानु नि परेन होइन, त्यही क्षमताको त्यसरी चाहिँ हाम्रो नेपालको भूमि जनताको आयशक्ति त्यो हेरेर चाहिँ बरु विदेशीहरूले त्यो निकालेका छन् है, त्यो हाम्रो नेपाल सरकारको पनि टेक्नोलोजी विकासको पनि यतातिर ध्यान जाओस् भन्ने मेरो चाहिँ भनाइ छ।
तपाईँ सहकारी समूहमा आबद्ध हुनुहुन्छ कि हुनुहुन्न के छ?
म तरकारी संघको जिल्ला सहकारीको अध्यक्ष छु।
त्यही खेतीपाती अन्तर्गत समूहमा पनि हुनुहुन्छ?
कृषि समूहमा पनि छु अनि सहकारीको अध्यक्षमा छु, अनि अब केन्द्रीय तरकारीको चाहिँ यहाँ हाम्रो चाहिँ उसमा अफिस छ, काठमाडौँ केन्द्रीय अफिस छ, अनि त्यसको पनि सल्लाहकार सदस्य छु।
सरकारले चाहिँ यसरी खेती आधुनिक खेती गर्ने किसानहरूका लागि अहिलेसम्म चाहिँ के कसरी सहयोग सहुलियत गरेको छ अथवा गरेको छैन?
अहिले पनि सहयोग गरिया छ, सहुलियत दिएको छ, तर साधारण किसानको पहुँचभन्दा त्यो बाहिर छ अलि।
कसरी?
त्यो साधारण किसानले त्यहाँ त्यो सबै प्रक्रिया पुर्याएर त्यो समूह बनाएर चाहिँ त्यहाँ पुग्नलाई उसलाई निकै समय लागेर धेरै चिज बुझ्नुपर्ने हुँदो रहेछ, अलिकति त्यसमा अलिक केही अलि पहिल्यैदेखि काम गरेको मान्छेहरूले चाहिँ त्यो गएर चाहिँ सुन्ने बित्तिकै कहाँ छ कसरी जान्छ भनेर त्यसका फर्मेटहरू बनाउने, उद्देश्य बनाउने, योजना बनाउने होइन, उसलाई सिधै गर्न मन छ तर त्यो कार्ययोजना बनाउने उसको चाहिँ त्यो सामान्य किसानको क्षमताले भ्याउँदै रहन्छ, त्यो एकजना मान्छे विज्ञ खोजेर त्यसलाई चाहिँ योजना बनाउन लगाएर अनि उसले भने जति पैसा दिएर है अनि योजना बनाएर अनि फेरि लिएर गर्छ भने ठाँ पेस गर्नुपर्ने छ होइन, उसलाई इच्छा छ मान्नुहोस् मलाई चाहिँ एउटा चाहिँ ठुलो फार्मिङ गर्ने इच्छा छ होइन, अनि अब त्यसको कति लागत कति नाफा हुन्छ भन्ने बारेमा चाहिँ सबै योजना बनाउन चाहिँ त्यो त्यसको बारेको विज्ञ चाहिँदो रहेछ, त्यो विज्ञ किसानसँग छैन, उसलाई जमिन छ गर्ने जोस छ होइन, तर त्यो कसरी गर्ने राज्यको चाहिँ त्यो कसरी तान्ने राज्यको चाहिँ दिएको चाहिँ सहुलियतहरू कसरी आफूले उपयोग गर्ने भन्ने बारेमा चाहिँ नि उसले त्यो योजना बनाउन चाहिँ नसक्ने रहेछ, त्यसको लागि चाहिँ एउटा विज्ञ चाहिँदो रहेछ होइन, उसले चाहिँ योजना बनाइदिएर त्यो किताब बनाएर बल्ल लिएर गएर अब पेस गर्नुपर्ने रहेछ, अनि त्यसमा पनि फेरि त्यो दिने दाताकामा पनि अब माग्ने एउटा मात्रै हुँदैन त, अनि त्यसभित्र पनि अब पहुँच पुग्दैन पनि त्यसभित्र नै अन्तर हुँदो रहेछ, जस्तो मैले पाँचवटा जति चाहिँ योजना हालिसकेँ होइन, एउटै योजना पनि पर्दैन अहिलेसम्म।
ए भनेको एउटा सामान्य किसानलाई प्रक्रियागत कुराहरू पुर्याएर माग गर्न अथवा कृषि सामग्रीहरू लिनका लागि कठिनाइहरू छन्?
कठिनाइहरू छन्, त्यो सरलता अहिले चाहिँ जहाँ तपाईँको अब अहिले त स्थानीय उसमै दिने भनिएको छ होइन, ती दियो भने त अझ सजिलो भयो। अहिलेसम्म त केन्द्रीय कार्यालयमै आउनुपर्ने हुन्छ, त्यो सबै चिज लिएर बोकेर चाहिँ अब राजधानीमै आउनुपर्ने हुन्छ, अनि त्यसले पहुँच पुर्याएर कहाँ छ कसरी जाने कसलाई भेट्ने कति छ कुन मितिसम्म दिने होइन कतिसम्म माग्न पाउने मेरो कति क्षमता त्यो उसलाई बुझ्ने र त्यो योजना बनाएर त्यो लिनेसम्म चाहिँ उसलाई चाहिँ बुझ्दा बुझ्दै समय लाग्ने रहेछ र त्यसले चाहिँ अब स्थानीय निकायमा उहीँ गएर जुन दिन सजिलो हो भनेदेखि अझ त्यसको पहुँच चाहिँ नजिक हुने भयो नि। आँगनको सरकारबाट चाहिँ उसले आफूले गर्न चाहेको कुरो त्यहीँबाट उपलब्ध हुने हो भने चाहिँ एकदम सजिलो र एकदम छिटो चाहिँ नेपालको विकास कृषिमा विकास हुन्छ।
अनि अहिले यहाँ तपाईँले मेलामा हेर्नुभयो, हामीलाई आवश्यक हुने के कस्ता सामग्रीहरू छन् त यन्त्रहरू?
अब म यो कृषि यो औजारको त म यो बाहिरी पाटामा मात्रै छु, त्यहाँ भित्र पनि अरू छ भनिया छ होइन। यो अहिले मैले बाहिर यहाँ हेर्दा र यहाँ तपाईँसँग आउँदाखेरिको चाहिँ 20-30 मैले यी मिसिनहरू देखेँ। यी देख्दाखेरि अब एउटा मिल्दै नमिलेको भनेको चाहिँ नि हाम्रो पाँच खालको लागि आलुको ड्याङ पार्ने मिसिन, त्यो पोहोरदेखि नै हामीले चाहिँ मिसिन खोजेर चाहिँ लिएर जानुपर्छ भनेको। अब यसले पार्ने भनेको ड्याङ चाहिँ सिधा लामो चाहिँ नि जहाँसम्म गराएको वाला छ एउटा पलासीसम्म ड्याङ पार्ने छ यसले, अनि हाम्रो चाहिँ दुई दुई हातको चाहिँ नि कुर्का बनाउनु पर्छ त्यसलाई, त्यसलाई ढिक छेकेर चाहिँ हामी ड्याङ बनाउँछौँ। अनि त्यो बनाउन त यसले चाहिँ त्यसको यसको आकार त्यसरी आउने होइन रहेछ, यसको चाहिँ सिधा सिधा ड्याङ बनाएर छोडिदिने मात्रै छ। भनेपछि हाम्रो तुलनात्मक रूपले हामीले खेती गर्दाखेरि दुई हात साढा दुई हात भन्दा लामा ड्याङ पार्नु र छोटो ड्याङ पार्नुमा आलुको फलाइको क्षमता पानी लाउँदाखेरिको चाहिँ त्यो ब्यालेन्स होइन त्यसरी हुने हुनाले पहिला भक्तपुरतिर हेर्दाखेरि हामीले गराभरिको वारिपारीको एउटै ड्याङ पारे हुन्थ्यो, लामो ड्याङ पारे हुन्थ्यो, त्यसमा फलाइ एकदम कम हुन्थ्यो। अनि हामीले चाहिँ नि त्यो छोटो पार्दै 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 जाँदाखेरि अहिले दुई हातदेखि साढा दुई हातसम्म मोटामोटी पार्दाखेरि त्यसमा आलुको फलाइ डबल हुन्छ हामीहरूकोमा। तपाईँ भक्तपुर तपाईँ काठमाडौँतिर फल्ने आलु र पाँच सालमा आलु फल्ला त्यति नै ठाउँमा चाहिँ त्यो ड्याङ छोटो पारेर त्यसलाई पानीको मात्रा मिल्ने होइन सबै चिज हुने हुनाले हुन्छ। त्यसै कारणले यसलाई चाहिँ त्यो भएन भनेर अहिले पनि मैले कमेन्ट गरेर चाहिँ त्यो पिस गराउने कसरी त ड्याङलाई चाहिँ नि तपाईँको पाँच फिटभन्दा ठुलो ड्याङ लामो ड्याङ नपार्ने त्यसको चाहियो त्यसलाई पिस गर्ने चाहियो भनेर अहिले पनि मैले त्यही कमेन्ट गरेँ।
अरू अरू त्यो आलुको ड्याङ बाहेक अरू आवश्यक
ए अरू आवश्यक त धान काट्ने तपाईँको धान रोप्ने अनि आलु खन्ने अनि यी सबै चाहिँ कृषि चाहिँ नि हाम्रो देशको लागि चाहिँ अत्यन्त आवश्यकै वस्तुहरू हुन्छ, यी आवश्यक सामग्रीहरू नै हुन्। अनि अब यी चाहिँ सहजसँग चाहिँ हरेक किसानहरूका चाहिँ घर दैलोमा यो पुर्याउन सकिने हो भने हाम्रो कृषि प्रधान देश भनेर जसरी हामीले नेपाललाई भनिरहेका छौँ र बाहिरबाट जुन कति वर्षको यति अरबको आयात हुन्छ कृषि वस्तु भनेका छौँ होइन, यो यसलाई चाहिँ नि आयात होइन हामीले निर्यात गर्नको लागि यी वस्तुहरू चाहिँ हाम्रो देशमा चाहिँ नि ठाउँ अनुसारले सम्म ठाउँ चाहिँ मध्य पहाड र हिमाली भेगसम्म चाहिँ आवश्यकता र त्यहाँ सुलभसँग चाहिँ गएर प्रयोग गर्न सकिने चाहिँ कृषि आधुनिक यन्त्रहरू चाहिँ नि उपलब्ध भइदियो भने हामी 10 वर्षमै हाम्रो देश चाहिँ कायापलट हुन सक्छ।
कतिको सहज कतिको सस्तो र कतिको पहुँचमा छन् यी सामानहरू?
ए अहिले पहिला भन्दा त अहिले निकै सस्तो, जुन मैले भने नि 35,000 धान कुट्ने गहुँ पिन्ने मकै पिन्ने एउटै मिसिनले सबै काम गर्न मिल्ने मल्टिपर्पज भनेर भन्नुहुँदो रहेछ होइन। 35,000 त्यो आयो भनेपछि त्यो अहिले त सामान्य त्यो त्यसको तुलनामा हेर्दाखेरि त्यो पहुँचभित्रै आयो भन्ने लाग्छ मलाई।
ट्र्याक्टर यो जुन खनजोत गर्ने
ट्र्याक्टर पनि जुन सानो सबैभन्दा सानो ट्र्याक्टर छ त्यो ट्र्याक्टरलाई अहिले 75,000 मूल्य भनेको मैले यहाँ सुने। त्यो 75,000 भने पनि त्यो असारमा जोत्ने सामान र त्यो खन्ने सामान धुलोमा जोत्ने सामान यो दुइटै जोड्दाखेरि 75,000 भने अब राज्यले त्यसलाई सहुलियत दिँदाखेरि त 50% सहुलियत दिन्छ, 30-35,000 आउँछ होइन। तर व्यक्तिले अब राज्यको पहुँच सबैले एकजोट दिन नसक्ला भनेर पनि व्यक्तिले किन्नु पर्दाखेरि पनि त्यो त्यति धेरै ठुलो हो भनेर भन्नुपर्ने छैन।
जुन आएका यी चिजहरू छन् यिनले चाहिँ किसानलाई चाहिँ सहज गरेका छन्,
किसानलाई एकदम सहज गरेका छन्। अब गोरु पाल्दाखेरि वर्षमा 3 महिना पनि 3 महिना काम आउँछ गोरुको जोत्नलाई, 9 महिना उसलाई खुवाएर पाल्नु पर्यो। अब यसले भनेको चाहिएको दिन मात्रै खानेकुरो दिएको हुन्छ, यसलाई तेल डिजेल मर्तेल यसलाई जुन दिनुपर्ने हुन्छ काम गर्ने बेला मात्रै दिनुपर्ने हुन्छ, न त यसलाई त्यतिकै राख्दाखेरि चाहिँ यसलाई कुनै लागत पर्दैन। अब गोरुलाई त जोत्न लगाइ दिन मात्रै उसलाई काम लियो, नत्र भने त दैनिक खाना त उसलाई दिनुपर्ने हुन्छ। 3 महिना काम लिएर चाहिँ 9 महिना त्यत्तिकै पाल्दाखेरि त्यो एकदमै घाटा छ। सामान्यतया त त्यसबाट मलको अलिकति उपलब्धि हुन्छ तर त्यसले कहिले पनि त्यो नाफामूलक हुँदैन। त्यसै कारणले यो चाहिँ कृषि यन्त्र नै ट्र्याक्टर नै एकदमै आवश्यकता छ र यो एकदम ठिक छ। यो
उहाँ हुनुहुन्थ्यो काभ्रे पाँच खालका किसान रणबहादुर बोहरा। थोरै लगानीमा धेरै उत्पादन गर्न सके मात्रै आमदानी हुन्छ। तर परम्परागत शैलीमै खेतीबालीमा काम गर्दा लागत पनि नउठ्ने समस्या छ। धेरै किसानले खेतबारी जोत्नेदेखि अन्न थन्काउने बेलासम्म नै खेतला लगाउनु पर्ने बाध्यता छ, किनभने नयाँ प्रविधिबारे जानकारी र पहुँचको अभाव छ। एसकेटी नेपालका निर्देशक सुभाष श्रेष्ठसँग यसबारे साथी मदन पौड्यालले नै कुराकानी गर्नुभएको छ।
दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी भनौँ न, यसमा तपाईँले चाहिँ हिमालमा प्रयोग हुन सक्ने मेसिनदेखि लिएर तराईमा प्रयोग हुन सक्ने ठूल्ठूला ट्र्याक्टरदेखि लिएर एउटा सामान्य तपाईँको 40 किलोको ट्र्याक्टर तपाईँको हिमालमा जुनसुकै कुनामा लर जोत्न सकिन्छ त्यतिसम्मको प्रविधिहरू तपाईँले यहाँ पुरै देख्न सक्नुहुन्छ। र विशेष गरेर यहाँ पोल्ट्रीको पनि विशेष पनि यसमा फोकस छ, बाख्रा पालनहरूको विषयमा पनि यहाँ ठुलो धेरै सेमिनारहरू भइराखेको छ, जस किसानलाई चाहिँ प्रविधि मैत्री बनाउन नै फोकस भइरहेको छ।
हो, नयाँ प्रविधि भन्नुभयो, जस्तो हामीले यहाँ ट्र्याक्टर देख्छौँ, त्यसै गरी अरू थ्रेसर मेसिनहरू देख्छौँ, यी बाहेक किसान माझ नपुगेका मेसिनहरू चिजहरू चाहिँ के कस्ता छन्?
यहाँ धेरै मेसिनहरू त्यस्ता नयाँ छन् तपाईँको, जुन चाहिँ तपाईँको भनौँ न अहिले हाम्रो अगाडि देख्नु तपाईँले एरिएटर देखिरहनु भएको छ, यो किसानहरू आउनुहुन्छ, यो पङ्खा के हो, यो उड्ने मेसिन हो कि गुड्ने मेसिन हो भनेर सोध्नुहुन्छ। तर उहाँहरूलाई यो माछा पालन व्यवसायमा काम लाग्छ, यसले माछालाई तपाईँको अक्सिजन दिन्छ, पोखरीमा अक्सिजन पैदा गर्छ र माछा मर्नबाट जगाउँछ भन्ने कुरा देख्नु भएको छैन। यहाँ यस्तै गरेर कम्बाइन मिल देख्नु भएको छ, सानसानो मिनी टिलरहरू देख्नु भएको छ, यो यसले जोत्छ र यसले गोड्छ र यसले जोत्छ, यसले जोत्छ जस्तो लाग्दैन भने उहाँलाई विश्वास छैन। तर हामीले उहाँलाई विश्वास दिलाउने, हामीले गरेका कामहरू विगतका कामहरू उहाँहरूलाई भन्ने र यसका भिडियोहरू देखाउने, यसका पुरुषहरू देखाए उहाँहरू चाहिँ अचम्म परेर जानुहुन्छ, जस धेरै राम्रो भइरहेछ।
भनेको यहाँ देखिन्छ नि हाम्रो यो ब्रोसरमा पनि मिनी ट्रल, त्यस्तै गरी ट्र्याक्टरको जिरो टिलेज सिड ड्रिल, हिँडेर धान रोप्ने मेसिन, यी मेसिन किसान मैत्री कतिको छन् अथवा किसानको सहज पहुँचमा पुग्ने चाहिँ कतिको छन्?
किसान मैत्री हुन् यी भनेको विश्वका तपाईँको भनौँ न लेटेस्ट टेक्नोलोजी हुन्, विभिन्न भनौँ न विकसित देशहरूले यसलाई व्यावसायिक रूपमा प्रयोग गरिराखेका छन्। भनौँ न अलिकति अलिक महँगो पनि छ अलिकति ठुलो अलिक मेसिनहरू, त्यही भएर हाम्रो नेपाली किसानहरू हामी अत्यन्तै खण्डीकृत भएर बसेका छौँ, हामीसँग जमिन अत्यन्तै कम छ, व्यावसायिक रूपमा हामी खेती गर्न सकिरहेछौँ। भनौँ न एउटा तराईको किसानसँग बढीमा भनेको 10 कट्ठा भनौँ न 20 कट्ठा अलिक धेरै जग्गा हुन्छ, 2 बिघा 3 बिघा हुन्छ, 2 बिघा 3 बिघाको लागि एउटा भनौँ न एउटा मेसिन उनीहरूले किन्नलाई तपाईँको एउटा ट्र्याक्टरै किन्नु पऱ्यो भने तपाईँको 15 लाख रुपियाँ पर्छ, जिरो टिलेज किन्नु पऱ्यो भने तपाईँको 2 लाख रुपियाँ पर्छ, होइन धान रोप्ने मेसिन किन्नु पऱ्यो भने 5 लाख पर्छ। उनीहरूले तपाईँको त्यो एब्जर्ब गर्न सक्दैनन् किनकि तपाईँको उसँग जुन व्यावसायिक रूपमा गर्ने उसँग जमिनै छैन। त्यही भएर सरकारले एउटा यस्तो पोलिसी ल्याउनु पऱ्यो कि तपाईँको हेक्टरका हेक्टर हजारको तपाईँको 100 हेक्टर चाहिँ व्यावसायिक रूपमा एउटै किसानले व्यावसायिक किसानले एउटा कुनै समूहले सहकारीले चाहिँ व्यावसायिक रूपमा खेती गर्न सकेको खण्डमा चाहिँ यी मेसिनहरू चाहिँ बढी उपलब्धिमूलक र बढी यसबाट तपाईँको फाइदा लिन सकिन्छ।
भनेको मेसिन चाहिँ एउटा सामान्य किसानको पहुँचभन्दा अलिकति बाहिर छन् कि भन्ने खालको कुरा
होइन, यहाँ मेसिनहरू धेरै प्रकारका मेसिन छन्। एउटा व्यावसायिक किसानको लागि चाहिने व्यावसायिक मेसिनहरू पनि ठुल्ठुला मेसिनहरू पनि छन्, जुन चाहिँ तपाईँको भनौँ न ठुल्ठुला लेजर ल्यान्ड लेभलर देखिरहनु भएको छ अगाडि, होइन तपाईँ कम्बाइन हार्वेस्टर देख्नु भएको छ, ठुल्ठुलो तपाईँको 75 सयको ट्र्याक्टर देख्नु भएको छ, यी भनेको ठुलो किसानको लागि र व्यवसायिक किसानको लागि हो। सानसानो यी पावर टेलरहरू, मिनी टेलरहरू, सानसानो तपाईँको रिपरहरू चाहिँ यी साना किसानलाई नै बढी आकर्षित भएको छ र यसले नै अहिले तपाईँको राम्रो गति लिइराखेको छ र किसानहरूले यसलाई नै धेरै रुचाइरहेका छन्।
सस्तोदेखि महँगो मूल्य भनिन्छ नि किसानका लागि त सबभन्दा सस्तोदेखि जाने कुरा भयो, सस्तोमा कति महँगोमा कति?
अब सस्तोमा त यहाँ तपाईँको 200 रुपियाँको हातै स्प्रेदेखि लिएर तपाईँको यहाँ तपाईँको 20 लाखसम्मको ट्र्याक्टर र तपाईँको 35 लाखसम्मको कम्बाइन हार्वेस्टर पनि यहाँ छ, होइन जस किसान चाहिँ उसँग कति जमिन छ, उसले कति व्यावसायिक रूपमा गर्न सक्छ, उसले कस्टमर हायरिङ भाडामा कति लगाउन सक्छ भन्ने कुरामा डिपेन्ड गर्छ, होइन किसानले आफ्नो आफूलाई आफ्नो दक्ष र आफ्नो गच्छे अनुसारकै मेसिनहरू खोजेर खोज्न चाहिँ यहाँ तपाईँको राम्रो एउटा प्लेटफर्म हो, राम्रो एउटा अवसर हो। किसान चाहिँ यस्तो यो मेलामा चाहिँ यो प्रदर्शनीमा चाहिँ आउनु अत्यन्तै जरुरी छ।
अनि अघि तपाईँले सरकारले अलिकति मास रूपमा अथवा वृहत रूपमा चाहिँ कार्यक्रम लैजानुपर्छ भन्दै हुनुहुन्थ्यो, यस्तो चाहिँ किन आवश्यकता हुन्छ?
जति पनि विकसित मुलुकहरूमा तपाईँको भनौँ न एकदम मोडर्न तरिकाले अलिक व्यावसायिक रूपमा खेती गर्नको लागि भनौँ न 100 हेक्टरहरू जमिनहरू आवश्यकता पर्छ। त्यो भनेको हाम्रो जस्तो तपाईँको भनौँ न एउटा किसानसँग तपाईँको 10 रोपनी एउटा 5 रोपनी भएर उसले व्यावसायिक रूपमा कहिले गर्छ? उसले त तपाईँ आफ्नो आफूलाई खान पुग्ने गर्छ, सामान्य अलिकति बेच्न पुग्ने बनाउँछ। तर व्यावसायिक रूपमा सोच्ने हो नि, मान्नु न एउटा तपाईँको 100 हेक्टर एउटै तपाईँको प्लट बनाएर हामीले खेती गर्न सक्यो खण्डमा त तपाईँको त्यो चाहिँ वास्तविक मेगनाइजेसन, त्यो चाहिँ तपाईँको अहिलेको आवश्यकता हो। होइन हाम्रो तपाईँको जुन हाम्रो एउटा जुन एउटा फुड सेक्युरिटी छ, खाद्य सुरक्षा चिया छ, भोलि त्यसले चाहिँ एड्रेस गर्छ। यी साना मिसिनहरूले पनि केही हदसम्म सहयोग त गरिरहेछ, यसलाई पनि प्रमोट त गर्नै पर्ने हुन्छ किनकि हाम्रो भौगोलिक बनोटै त्यस्तै छ। तर त्यो खालको लेभलको पनि अब हामीले बिस्तारै सोच्नुपर्छ। जुन चाहिँ अहिले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना भन्ने आइरहेछ, उसले राम्रो कन्सेप्ट लिएर आइरहेछ, उसले जुन लक्ष्यअनुसार गर्न एउटा पहल गरिरहेछ, तर त्यो लक्ष्य उसले पुरा गर्न सकिरहेछन्, बिस्तारै गर्दैछौँ, त्यसमा हामीले पनि सहयोग गरिरहेछौँ। हाम्रो हामी मेसिनरी व्यवसायीले पनि विभिन्न चरणमा छलफल गरिरहेछौँ। यस अब हामीले अब भर्खरै हामीले अब यो एक्जिबिसन सकिने बित्तिकै अब तपाईँले अब फागुनको 10-13 गतेसम्म चाहिँ पूर्वाञ्चल हामीले केन्द्रित गरेर एक नम्बर र दुई नम्बर प्रदेश भनौँ न, पूर्वाञ्चल भन्दाखेरि प्रदेशलाई केन्द्रित गरेर हामीले तेस्रो राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी गरिरहेका छौँ, राखेका छौँ। त्यहाँ चाहिँ भनौँ न हरेक तपाईँको भनौँ न अब मतलब 10 राष्ट्रबाट हरेक कृषि मेसिन मात्रै तपाईँले त्यहाँ कस्तो कस्तो मेसिन आएको छ त्यो हेर्न सक्नुहुन्छ।
अनि सरकारी रूपमा चाहिँ यस्ता मेसिन खरिद गर्ने अथवा मेसिनबाट चाहिँ काम गर्ने खेती किसानी गर्ने किसानहरूका लागि सहुलियतहरू यी चाहिँ के कस्तो व्यवस्था छ अथवा छ कि छैन?
अब 3-4 वर्षदेखि चाहिँ सामान्य थोरै मात्रामा अब नगन्ने मात्रामा चाहिँ किसानहरूलाई चाहिँ तपाईँको भनौँ न एक हिसाबले 50% सब्सिडीमा सानादेखि ठुला मेसिनहरू दिइराखेको छ, तर त्यो अपर्याप्त छ। मान्नु न एउटा जिल्लालाई तपाईँको 10 एउटा पावर टिलरको एउटा तपाईँ ट्र्याक्टरको तपाईँ 2 कोटा जान्छ, त्यहाँ तपाईँको 2000 निवेदन पर्छ। त्यो 2000 निवेदन परेको ठाउँमा त्यो 2 तपाईँ 10 एड्रेस गर्न सक्ने मात्रै सरकारको क्षमता छ। तर यसलाई चाहिँ विस्तार गर्नुपर्छ, अनुदानका रकम अनुदानहरू बढाउनुपर्छ, किसानलाई प्रविधि मैत्री बनाउनुपर्छ, र यी सम्बन्धी ट्रेनिङका आयोजनाहरू, यसको मोटिभेसनहरू, यी सम्बन्धी प्रचार प्रसारमा पनि अत्यन्तै हामी कमी छौँ। किनकि हामीले इभन काठमाडौँमा भएका किसानहरू पनि मैले यहाँ देखिरहेको छु, तपाईँको स्टलमा तपाईँको स्वयं आउनु भएको छ किसानहरू, यही सामान्य एउटा तपाईँको यो मेसिनहरूको बारेमा उहाँहरूलाई थाहै छैन क्या, प्रविधि के हो, यसले के गर्छ भन्ने कुरा थाहा छैन। त्यही भएर नै हामी धेरै पछाडि छौँ जस्तो लाग्छ, तर धेरै गर्न लागि छ, त्यसमा हामी पनि गर्छौँ। सरकारको त एक हिसाबको यसमा त तपाईँको लगानी हुनैपर्छ, नत्र भने हामी अगाडि बढ्न सक्दैनौँ।
उहाँ हुनुहुन्थ्यो एसकेटी नेपालका निर्देशक सुभाष श्रेष्ठ। मकै, धान, गहुँ जस्ता बालीको बिउ डालीमा राखेर हातैले छर्नुपर्ने अवस्था अहिले छैन, यस्तै बाली रोप्ने, काट्ने, थन्काउने मेसिन प्रयोगमा आइसकेका छन्। हाते ट्र्याक्टर, ठूलो ट्र्याक्टर, बिउ छर्ने, काट्ने, छोडाउने, थन्काउने, दाना बनाउने लगायतका मेसिन किन्न पाइन्छ। यस्ता उपकरणको प्रयोग बढाउन सके खेतबारी जोत्न, गोरु र राँगा तथा अरू काम गर्न खेताला समेत खोज्नु पर्दैन। कृषिलाई व्यावसायिक र उत्पादनमूलक बनाउन यस्ता यन्त्र उपकरणको प्रयोग आवश्यक छ। यसबारे साथी मदन पौड्यालले नै कृषि विज्ञ गोविन्द भक्त श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
सेवानिवृत्त वरिष्ठ बिउ विकास अधिकृत बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा काम गर्थे। रिटायर्ड भएपछि अब त्यसै बस्नुभन्दा केही चाहिँ काम गरौं, जसले गर्दा आफूलाई पनि 2-4 पैसा हुने, नेपाली किसानहरूको जुन रिक्वायरमेन्ट छ, आवश्यकता छ, त्यो पनि चाहिँ परिपूर्ति हुने हिसाबले हामीले आफूले बनाउन सक्ने मेसिन जति चन्द्रगिरी मेसिनरी उद्योग मार्फत हामी आफ्नै देशमा बनाउँछौँ, आफ्नै जनशक्ति, नेपाली जनशक्ति प्रयोग गरेर हामीले बनाउन नसकेको मेसिनको केही पार्ट पूर्जाहरू विदेशबाट ल्याउँछौँ, त्यसको हामीले बनाउन सक्ने पार्ट पूर्जा यहीँ बनाएर एसेम्बलिङ गरेर त्यो पनि तयार गर्छौँ। र अर्को भनेको हामीले बनाउन नसकेको मेसिन्सहरू श्रेष्ठ एग्री इनपुट्स मार्फत विदेशबाट आयात गरेर बिक्री वितरण गर्छौँ।
अहिले के कस्ता छन् कृषिमा चाहिँ नयाँ नयाँ प्रविधि?
अब अहिले भनेको तपाईँको इन्डियाले भर्खरै अदुवाहरू इन्डिया जानबाट चाहिँ रोकेको छ। किन रोकेको भन्दाखेरि त्यसमा माटोको मात्रा बढी भयो, र इन्डियन साइडले के भन्न थाल्यो भने हामीले अदुवा पो किनेको हो, तिमीहरूको माटो किनेको होइन। त्यसकारण चाहिँ हामीले करिब 3 अगाडि यो अदुवा सफा गर्ने, अदुवा धुने मेसिन चाहिँ डेभलप गरेका छौँ। त्यसमा विभिन्न कम्पोनेन्टहरू छ, पहिलो त अदुवा धुने, अनि त्यसपछि त्यसलाई फेरि सुकाउने, त्यसपछि चाना पार्ने है, फेरि त्यसलाई सुकाउने, अनि त्यसपछि ग्राइन्डिङ गर्ने। भनेपछि जसले चाहिँ अब धोएर सुकाएर ठिक्कको सुकाएर इम्पोर्ट गर्न चाह एक्सपोर्ट गर्न चाहन्छ उनीहरूले एक्सपोर्ट गरे भयो। जसले चाहिँ अब हिजो आज के छ भनेदेखि अब त्यो सिलौटोमा कि लोहोरोमा चाहिँ मसला पिस्ने चाहिँ समय कसैलाई छैन, त्यस कारण चाहिँ रेडिमेडको रूपमा यदि चाहिँ बेसार जस्तै धुलोको रूपमा अदुवाको पनि सुठोलाई पिसेर ग्राइन्डिङ गरेर धुलो बनाएर प्याकिङ गरेर सुपर मार्केट किराना पसलहरू मार्फत बिक्री वितरण गर्यो भने नेपाली जनशक्तिहरूले त्यताबाट पनि चाहिँ एउटा रोजगारी पाउँछन्।
अहिले अदुवा बेसारको चाहिँ धुलो भयो, त्यो भन्दा बाहेक अरु मेसिन
त्यसै गईकन अब यो आलु उत्पादक कृषकहरूले भनेको तपाईँको यो व्यापारीहरूले तपाईँको चाहिँ यो किसानहरूलाई ठगिरहेको छ है। 100 किलो आलुमा 1-2 किलो 2-3 किलो तपाईँको चाहिँ सानो साइज हुने बित्तिकै तपाईँको उसले मानिलिउँ न 25 रुपियाँ किलो भनिरहेको छ भने 1-2 किलो 2-3 किलो सानो सानो साइजको आलु उसले त्यहाँ देख्यो भनेदेखि सट्ट अब 25 रुपियाँबाट 23 रुपियाँ 22 रुपियाँ 20 रुपियाँमा झारिदिन्छ। त्यो झार्ने भनेको घाटा कसलाई हो? उत्पादक किसानहरूलाई हो। यदि हामीले चाहिँ एउटा ग्रेडर चाहिँ डेभलप गरेका छौँ कृषि इन्जिनियरिङ महाशाखा नार्कको चाहिँ प्राविधिक सहयोगमा, जसले चाहिँ 5 साइजको आलु चाहिँ छुट्याउँछ। त्यसमा भनेको बिउ आलु जुन कि नेक्स्ट इयरको अर्को सालको लागि बिउको रूपमा प्रयोग गर्न, त्यसपछि चिप्स भयो, पोट्याटो फिङ्गर चिप्स भयो, पोट्याटो वेफर चिप्स भयो, त्यो सबैको लागि बेग्ला बेग्लै साइजहरू त्यसबाट चाहिँ छानिएर आउँछ। भनेपछि तपाईँको जसलाई पोट्याटो वाफर चिप्स बनाउनु छ उसले सानसानो बिउ आलुको किन लगिराख्नु पर्यो, घरमा खाने आलु जुन चाहिँ साइज छ त्यो किन लगिराख्नु पर्यो, त्यो लग्यो भने उसले युनिफर्म साइजको एउटै लग्ने हो, मेसिनमा राखिदियो, त्यसैले बोक्रा सोक्रा सब छोडाएर त्यसलाई चाहिँ स्लाइस गरेर निकाल्छ, उसको वेस्टेज पनि जाने भएन, अनि किसानले पनि साइज अनुसारको पैसा पाउने भयो।
अब यी मिसिनहरू जुन छन् नि, यी समूहमा लिन सक्ने हो कि व्यक्तिगत रूपमा लिन सक्ने हो?
अब कुनै चाहिँ व्यावसायिक रूपमा आफैले गरिरहेको छ भने व्यक्तिगत पनि लिन सक्ने भए, अब समूहमा यदि तपाईँको अदुवा उत्पादन गर्ने छ, आलु उत्पादन गर्ने छ, होइन, बीज वृद्धि कार्यक्रम चाहिँ समूहमा गरिरहेको छ भने सिड ट्रिटर छ हेर्नुहोस् कि होइन, त्यसै गरिकन अब व्यक्तिगत रूपमा कोदो चुट्नलाई चाहिँ धेरै गाह्रो पर्छ, त्यो हामीले चाहिँ कोदो चुट्ने चाहिँ थ्रेसर डेभलप गरेका छौँ, त्यो पनि 5 मोडेलमा चाहिँ डेभलप गरेका छौँ है। एउटा त अब तपाईँको चुटेर त्यसै चाहिँ भुसतुस सहित निकाल्नेदेखि लिएर अर्को लास्टको मोडेल भनेको फ्रेस दाना, भुस पोकटा यताउता केही पनि हुने खालको थ्रेसर चाहिँ, कोदोको थ्रेसर हामीले डेभलप गरेका छौँ। त्यसै गरिकन अब जहाँ चाहिँ गाजरको बिउ उत्पादन हुन्छ, गाजरको बिउ चुट्न पनि धेरै गाह्रो छ हेर्नुहोस्, र मुलाको बिउ चुट्न, त्यसको लागि पनि हामीले मुलाको बिउ चुट्ने, गाजरको बिउ चुट्ने थ्रेसर चाहिँ हामीले डेभलप गरेका छौँ। त्यसै गरिकन अब सानसानो जग्गा जमिन हुने र पहाडी भेगमा जुन चाहिँ धान गहुँ उत्पादन हुन्छ, त्यहाँ चाहिँ अब अहिले जनशक्ति पाइँदैन हेर्नुहोस् गाउँघरमा, उनीहरूलाई चाहिँ धान गहुँ चुट्न धेरै गाह्रो छ, त्यस कारण हामीले चाहिँ प्याडल थ्रेसर चाहिँ डेभलप गरेका छौँ, जुन कि खुट्टाले पनि चलाउन मिल्ने, बिजुली भएको ठाउँ बिजुलीले पनि चलाउन मिल्ने, र चाहिँ त्यो चुटिसकेपछि बताउने पनि भुस पोकोटाहरू अलग्ग छुट्याइदिने गरिकन एउटैमा चाहिँ त्यो सबै डेभलप गरेका छौँ हेर्नुहोस्।
त्यसको चाहिँ बजार मूल्य अथवा किसानले लिँदा पर्ने मूल्य चाहिँ के छ, कस्तो छ?
अब यो कस्तो छ भने हामीले डाइरेक्ट चाहिँ बेच्न मिल्दैन, हाम्रो डिलरहरू छ, ब्रान्च अफिसहरू छ, होइन, त्यहाँ अब विभिन्न उनीहरूले आफ्नो त्यसमा हाम्रो यहाँबाट लगेको होलसेल प्राइसमा उनीहरूले आफ्नो कमिसन जोड्छन्, होइन, ढुवानी भाडा जोड्छ, उनीहरूले जुन जहाँ अब पसल थापेको छ त्यसको भाडा जोड्छ, काम गर्ने कर्मचारी राखेको हुन्छ त्यसको तलबहरू, सरकारको कर, त्यो सबै जोडेर उनीहरूले प्राइसिङ गरेर बेच्छन् हेर्नुहोस्।
अब किसानले चाहिँ यस्ता चाहिँ आधुनिक प्रविधिहरू चाहिँ किन प्रयोग गर्ने?
अब किन प्रयोग गर्ने भन्दा पहिला चाहिँ निर्वाहमुखी चाहिँ कृषि गरिन्थ्यो भने अब निर्वाहमुखी कृषि गरेर हामी नेपाली बाँच्न सक्दैनौँ है। त्यही निर्वाहमुखी कृषिले गर्दाखेरि नि हाम्रो युवा जनशक्तिहरू विदेशी रहेछन्, किनभने कृषिमा निर्वाहमुखीमा चाहिँ अल्झेर उनीहरूको पेट भरेन, उनीहरूको आवश्यकता परिपूर्ति भएन र अरूको देशमा गएर चाकरी गर्न जानु पर्यो। अब हाम्रै देशमा जुन जग्गा जमिन छ त्यसमा चाहिँ कृषि यान्त्रीकरण यन्त्रहरूको प्रयोग गरेर कम जनशक्तिमा बढी काम गर्ने, थोरै समयमा बढी काम गर्ने मेसिन्सहरू उपकरणहरू प्रयोग गर्न सकेको खण्डमा एक दिन चाहिँ त्यो विदेशिएका जुन युवाहरू छन्, युवतीहरू, त्यो सबै फर्केर आउँछ, धेरै अपर्च्युनिटी अवसरहरू हाम्रै देशमा छ, त्यहाँ कति 25-30-40-50 हजार कमाउँछ, यहाँनिर चाहिँ गर्यो भनेदेखि महिनाको 50 हजारदेखि 1 लाख 1.5 लाख 2 लाख कमाउन सकिन्छ महिनाको। किन हरेक क्षेत्रमा कृषि भनेको भेग हो, कृषिको हरेक क्षेत्रमा अवसरै अवसर छ, त्यो अवसरलाई चाहिँ छनौट गरेर आफूले चाहिँ त्यो काम चाहिँ गर्न सक्नु पर्यो, अनि मात्र चाहिँ उन्नति प्रगति नेपालीहरूको सम्भव छ।
यसमा चाहिँ सरकारले चाहिँ सहुलियत अथवा के कस्ता चाहिँ व्यवस्थाहरू गरेको छ अथवा किसानहरूसम्म जानकारी पुर्याउन के गर्नु पर्ला?
अब यसको लागि नेपाल सरकारले विदेशी दात्री निकायहरूले होइन तपाईँको विभिन्न अनुदानहरू दिने चाहिँ गरिरहेको छ, कति चाहिँ अब सदुपयोग पनि भइरहेको छ, कति दुरुपयोग भइरहेको छ है। तपाईँको हरेक गाउँपालिका नगरपालिकामा अनुदान भइरहेको छ, त्यसको पनि चाहिँ दुरुपयोग भइरहेको छ। त्यो कृषिमा गएको अनुदानको पैसाले मोटरसाइकल कार जीप है यस्तोहरू चाहिँ किनिरहेछन्, कुलो बनाइरहेछ, घरहरू बनाइरहेछ, सडक बनाइरहेछ, त्यो त किसानलाई पो दिएको पैसा हो। जसको आर्थिक स्थितिले भ्याउँदैन उसलाई कमसेकम राहत होस् भनेर सरकारले दिएको रकम हो, त्यो त किसानलाई दिनुपर्छ।
भनेपछि रकमको सदुपयोग गरेर कृषिमा चाहिँ आधुनिकीकरण गर्ने हो भने काम गर्न अथवा यहीँ पनि उत्पादन गर्न सकिन्छ
धेरै एकदम हामी कहाँ अवसरै अवसर छ। जाँगरिलो युवाहरू यसमा चाहिँ लागेको खण्डमा हाम्रो देशले चाहिँ कृषिमा धेरै चाँडै चाहिँ फड्को मार्न सक्छ।
उहाँ हुनुहुन्थ्यो कृषि विज्ञ गोविन्द भक्त श्रेष्ठ। कृषिमा नयाँ प्रविधि र उपकरणको विषयमा कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै साथी मदन पौड्याल र म मिलन तिमिल सिन्हा बिदा हुन्छौ। नमस्कार।